नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले 2062-63 सालदेखि 2082-83 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 5 सदस्यीय सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ र यो आयोगले आफ्नो काम अगाडि बढाएको छ र आयोगका विरूद्धमा अदालतमा केही मुद्दाहरू पनि परेका थिए र पछिल्लो मुद्दाको सर्वोच्च अदालतले अन्तरिम आदेश पनि दिएको छ, जसमा न्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा चाहिँ सम्पत्तिको छानबिन प्रक्रिया चाहिँ अगाडि नबढ़ाउनु भन्ने आशय थियो र यो सन्दर्भमा आयोगले हिजो मात्र अदालतको आदेशपछि न्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा बाहेक अन्यको सम्पत्ति छानबिन प्रक्रियालाई चाहिँ निरन्तर अगाडि बढ़ाउने, छानबिन प्रक्रिया नरोक्ने सन्देश दिएको छ, जानकारी दिएको छ। आज हामी गठित आयोगले सम्पत्ति जुन खालको 62-63 सालदेखि यता 82-83 सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण लिएर अब यसमा चाहिँ छानबिन प्रक्रिया अगाडि बढ़ाउँदै गरेको जनाएको छ र यो प्रक्रिया कसरी अगाडि बढ्छ र पछिल्ला आएका जुन खालको आदेश छ, यो आदेशपछि चाहिँ आयोगलाई पर्ने जुन छानबिन प्रक्रियामा पर्ने असर के हुन सक्छ लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ सम्पत्ति जाँचबुझ छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी। अध्यक्षज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
नमस्कार।
अब शुरूमा यहाँहरूले अहिले सम्पत्ति यो जुन खालको जाँचबुझ छानबिनको यहाँहरूलाई कार्यादेश छ, 62-63 यताको सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको, अब यो प्रक्रिया चाहिँ कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
यसमा यसो छ, हामीलाई नेपाल सरकारको 83-1-2 निर्णयअनुसार हामीलाई जुन राजपत्रमा प्रकाशित भएर जुन हामीले कार्यादेश दिएको छ, त्यो कार्यादेशमा पूर्व न्यायाधीश अनि सरकार सेनाबाट निवृत्त पूर्व पदाधिकारीहरू समेतको छानबिन गर्नु भन्ने कार्यादेश थियो। त्यो कार्यादेश विरुद्ध सर्वोच्च अदालतमा केही रिट निवेदनहरू पेश भयो, दर्ता भयो र त्यसको सुनवाईको क्रममा सर्वोच्च अदालतको डिभिजन बेन्चबाट, संयुक्त इजलासबाट केही आदेशहरू भएको छ, जसमा एउटा अन्तरिम आदेश पनि छ। त्यसमा नेपालको संविधानको धारा 239 उपदफा 1 र 2 बमोजिम महाभियोगबाट पदमुक्त भएका अनि पूर्व न्याय परिषदबाट पदमुक्त भएका र सैनिक ऐन बमोजिम कारवाही परेका पदाधिकारीको हकमा चाहिँ यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधान बमोजिम छानबिन गर्न पाउँछ। सोदेखि बाहेकका संवैधानिक निकायका पदाधिकारीहरू, पूर्व न्यायाधीशहरू र सेनाका पूर्व पदाधिकारीहरूबाट चाहिँ अख्तियार अनुसन्धान आयोगले पनि छानबिन र अनुसन्धान गरी मुद्दा दायर गर्ने अधिकार दिएको छैन। अब ती उपर चाहिँ छानबिन नगर्नु, यथास्थितिमा राख्नु भन्ने किसिमको आदेश सर्वोच्च अदालतबाट भएको छ। त्यही आदेश अनुसार हामीले हिजो सूचना प्रकाशित गर्यौँ, ती पदाधिकारीको हकमा चाहिँ छानबिन हुँदैन, छानबिनको दायरामा तिनीहरू अहिले सर्वोच्चको आदेशलाई सम्मान गर्दै छानबिन नगर्ने, सोदेखि बाहेकका पदाधिकारीको हकमा चाहिँ सरकारको बाट प्रकाशित निर्णयअनुसार जो राजपत्र प्रकाशित भएको छ, त्यो राजपत्रको कार्यादेश बमोजिम छानबिनको दायरा अगाडि बढ्छ भन्ने किसिमको सूचना हामीले हिजो जारी गरेका छौँ। त्यस अनुसार फर्महरू हिजो पनि निकै दर्ता भएका छन्। यो क्रम जारी छ।
त्यसो भए अब यहाँहरू बहालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्यको सार्वजनिक जुन खालको सम्पत्ति जाँचबुझ यो प्रक्रिया छ यसलाई चाहिँ यहाँहरूले निरन्तर अगाडि बढाउँदै हुनुहुन्छ।
यसलाई रोकेको छैन, अदालतले रोकेको बाजेकी हामी बढाउँदै थिएनौँ। अदालतले अन्तरिम आदेशमा ती पदाधिकारीलाई माथि संविधानको धारा 239 उल्लेख गरेर उसले आदेश भएको हुनाले उनीहरूको हकमा चाहिँ यथास्थितिमा राख्छौ। सो बाहेक अरूको हकमा नै छानबिनको दायरा यथावत चल्छ।
अब यो अदालतको सर्वोच्च अदालतको आदेशले चाहिँ केही अन्यल र दुविधा उत्पन्न गराएको थियो, यसको चाहिँ यहाँहरूले हिजो मात्र एउटा विज्ञप्ति निकालेर त्यसको समाधान भनौ न जानकारी गराइसक्नु भएको छ। अब यो अन्य पदाधिकारीको हकमा अब कसरी छानबिन प्रक्रिया चाहिँ कसरी अगाडि बढाउँदै हुनुहुन्छ, कति जति विवरणहरू यहाँहरूले संकलन गर्नुभयो र त्यो त्यसलाई चाहिँ निचोडमा पुर्याउने कार्य कहिलेसम्म सम्पन्न गर्नुहुन्छ?
हामीलाई टिओआरमा हाम्रो कार्यादेशमा दुईटी किसिमको चरणमा छानबिन गर्नु भन्ने छ। एउटा 62-63 मसान्तसम्मको एउटा हो, अहिले हामी त्यसैमा छानबिन गरिरहेका छौँ। अर्को छ 48-62 सालसम्मको, त्यो सूचना अहिले हामी जारी गरेका छैनौँ। अब पहिलो चरणमा अहिले करिब करिब 15-16 हजार जति सम्पत्ति विवरण आइसकेका छ र कति इमेलमा आएको छ, कति हुलाकबाट आएको छ, सबै 33-16 हजार जति अन्दाजी हामीले गरेका छौँ। अब यो अहिले आउन अझै पनि हाम्रो 32 सम्मको हामीले सूचना जारी गरेका छौँ। अझै म्याद बाँकी छ, 2 दिन अझै बाँकी छ। अब उजुरी पनि 1000 भन्दा बढी उजुरी आइसकेका छन्। अब ती उजुरी र फाइलहरूको हामीले छानबिन गर्दैछौँ, सुरु गरिसकेका छौँ। अब त्यो छानबिन गर्दाखेरि हामीले कुन सम्पत्ति वैध हो, कुन सम्पत्ति अवैध हो, या कुन कानुन हो, कुन गैर कानुन हो, त्यो कुराको हामीले उनीहरूको विवरण, त्यसपछि हामीले कागजात प्रमाण, संलग्न कागजात प्रमाण र सर्वोच्च अदालतबाट समय समयमा भ्रष्टाचार मुद्दामा भएका आदेश या भनौँ न एक प्रकारको नजिरै भनौँ त्यसलाई, त्यो नजिरहरूको आधारमा हामी छानबिन गर्दछौँ र कुन कानुनी हो, कुन गैर कानुनी हो भन्ने कुराको हामीले निष्कर्षमा पुगेर हामी रिपोर्ट पेश गर्छौँ। रिपोर्ट हामी चरणबद्ध रूपमा केही छानबिन गरिसकेपछि पेश गर्छौँ, केही प्रमाणसार पेश गर्दै जान्छौँ, छानबिन गर्दै पेश गर्दै जान्छौँ र हाम्रो कार्यदेश बमोजिम हामी अगाडि बढ्छौँ।
तर अब यो अलिकति जटिल कार्य पनि हो, यो जटिल कार्यको नेतृत्व यहाँले गर्नु भएको छ, अब के सजिलै यो जुन खालको यहाँहरूलाई कार्यादेश छ त्यो कार्यादेश अनुसार यहाँहरूले सजिलै यो कामलाई चाहिँ पार लगाउनु होला त?
अब हेर्नुहोस्, काम भन्ने कुरो सधैँभरि सजिलो हुँदैन, अप्ठ्यारै हुन्छ। एक त यो सम्पत्ति छानबिन गर्नुपर्ने कुराहरू छ, यो न्यायिक छानबिन हो क्या, यो न्यायिक छानबिन हो, यो सबैले अडिट गरे जस्तो होइन। एक त हेर्नुहोस्, कति कुराहरू व्यवहारिक कठिनाइहरू पनि छन्। अहिले सिंहदरबार आग लागि भयो, संसद सचिवालयमा आग लागि भयो, मालपोत कार्यालयहरूमा आग लागि भयो, अदालतहरूमा आग लागि भयो। ती आग लागेको कारणले कतिपय मान्छेहरूको सम्पत्ति विवरणमा प्रमाण कागजातहरू पेश गर्न अप्ठ्यारो पर्यो भन्ने जनगुनासोहरू छ, कतिहरू वास्तवमा भएका पनि छन्। अब ती सबै कुराहरू उहाँहरूले खुलाउनु भएको छ, कति कुराहरू आफ्नो प्रमाणहरू सङ्कलन गरेर पेश पनि गर्नुभएको छ। अब सम्पत्ति भन्ने कुराको विवरण चाहिँ अब या गोप्य पनि हुन्छ, र गोप्य राख्दा राख्दै पनि छानबिन गर्न एउटा सीमित क्षेत्रमा सीमित व्यक्तिहरूबाट छानबिन हुन्छ र छानबिन गर्दाखेरि हामीले भने नि कानुनले कुन कुराहरूलाई कानुनी मानेछ, कानुनी भन्नाले आर्जन गरेको सम्पत्ति लिगल हो कि होइन, कर तिरेको छ कि छैन, जस्तो घर बहाल लगायो घर कर तिरेको छ कि छैन, अनि अब सञ्चयको दाखिल भएको छ भने उनीहरूले भुक्तानी लिएको त्यो रेकर्ड छ कट्टा कोष कर कट्टा भएर आएको हुन्छ, या नारी लगाउने कोष या बिमा यावत कुराहरूको चाहिँ जो प्राप्त हुन्छ त्यो आय कर तिरेकै हुन्छ। अब ब्याङ्कमा दाखिल भएको छ, ब्याङ्कमा आयकर कट्टा भएकै हुन्छ, प्यानमा राखेकै हुन्छ। अब जग्गा खरिद बिक्रीका कुराहरू लिखतहरू हुन्छन्, त्यसमा तिर रास दाखिल भएकै हुन्छ। त्योदेखि बाहेक अरू कति आयहरू होला नि, कृषि आय होला, अब अरू अन्य व्यापारिक आयहरू होला, या विप्रेषण होला, या अन्य यान्त्रिक उपकरणबाट आय गरिएको होला, ती सबै कुराहरूको कर दाखिल गरेको हुनुपर्छ। कर दाखिल भएको छैन असनकाल भने सर्वोच्च आदका समय समयका आदेशहरू छन्, फैसलाहरू छन्, ती फैसलाहरूको आधारमा हामीले सम्पूर्ण उनीहरूका विवरणहरूको कानुन र न्यायसङ्गत तरिकाले छानबिन गर्छौँ। न्यायसङ्गत तरिकाले भन्नाले न्यायाधीशले एउटा विवेक तरिकाले फैसला गर्नुपर्छ। त्यस्तै हामी पनि यहाँ बढी न्यायकर्मीहरू छौँ र अरू चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ, प्रहरीको अनुसन्धान गर्ने अधिकारी पनि हुनुहुन्छ। ती सबै आधारमा हामीले कानुन, न्याय र व्यवहारसम्मत तरिकाले छानबिन गरेर हामी रिपोर्टहरू पेश गर्छौँ। हाम्रो काम रिपोर्ट पेश गर्ने मात्रै हो। हामीले न कसैलाई मुद्दा लाउँछौँ, मुद्दा अभियोग लाउँछौँ, न हामी मुद्दै निरूपण गर्छौँ। हाम्रो त छानबिन गरेर यो यस्तो ठिक हो, यो बेठिक छ, यसले अकुत सम्पत्ति कमाएको छ, यसले अगाबनामा सम्पत्ति राखेको छ, लुकाएको छ, या यसले बाहिर विदेश पठाएको छ, यावत कुराहरू त हामी अध्ययन गरेर रिपोर्ट पेश गर्छौँ। अब यो छानबिन गर्ने कुराहरू जुन अघि यहाँले प्रश्न गर्नुभयो, यो बहुत कठिन कुरा हो, यो जटिल छ। त्यही जटिलको गाँठो फुकाउनलाई नि हामी न्यायाधीशहरू एउटा न्यायकर्मीहरूलाई राखिएको छ, चार्टर्ड एकाउन्टेन्टलाई राखिएको छ, हिसाब पनि ठिक होस् भनेर प्रहरी अनुसन्धान गर्ने अधिकारीलाई पनि राखिएको छ। यो हाम्रो कम्बिनेसनै त्यस्तो छ र त्यो कम्बिनेसनले यो हाम्रो न्यायिक छानबिन हो, यो यो साधारण यो अरू जस्तो छानबिन होइन, यो न्यायिक तरिकाले विवेकसम्मत तरिकाले छानबिन गरेर हामीले रिपोर्ट पेश गर्नुपर्छ। जटिल छ तर जटिल छ भनेर भाग्ने कुरो भएन, जटिल हुन्छ, त्यसलाई कानुनी हिसाबमा न्यायसङ्गत तरिकाले समाधान गर्दै जानुपर्दछ र त्यसलाई हामीले अध्ययन गर्नुपर्छ, सूक्ष्म अध्ययन गर्नुपर्दछ, अन्वेषण गर्नुपर्दछ र त्यसरी रिपोर्ट गर्नुपर्दछ।
तर अब यहाँहरूलाई अदालतले रोक लगायो यहाँहरूको कार्यादेशमा भएको विषय, अब बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारीहरूको पनि सम्पत्ति चाहिँ छानबिनमा यहाँहरूको कार्यादेश थियो त्यो गर्न, तर रोक लगायो। अब अन्य पदाधिकारीको
एउटा कुरा राख्नु है, बालवाला न्यायाधीशलाई थिएन, बालवाला होइन पूर्व
न्यायाधीश,
यो बालवाला आयुक्तहरूलाई माने आयोगका पदा संवैधानिक निकाय पदाधिकारीलाई पनि थिएन, बालवाला सैनिकहरूलाई पनि थिएन, पूर्वलाई मात्रै थियो, पूर्वलाई मात्रै थियो, पूर्वकै मात्रै छानबिन गर्नुपर्ने थियो। अब नेपालको संविधान सबैले पालना गर्नुपर्छ, संविधानको धारा 239 केही अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई केही एउटा नियन्त्रण गरेको छ। त्यो कसलाई भनेदेखि अघि मैले निवेदन गरेँ, संवैधानिक पदाधिकारीहरू सेवानिवृत्त भएका संवैधानिक पदाधिकारीहरू जसलाई महाभियोगबाट पदमुक्त भएको छ भने उसलाई मुद्दा लाउन पाउँछ, या न्याय परिषदबाट अब सिफारिस गरेर पदमुक्त गरेको न्यायाधीशहरू छ भनेदेखि अख्तियारले अनुसार मुद्दा लाउन पाउँछ, या सेनाको हकमा कोर्ट मार्सल गरेर सेवानिवृत्त भएको छ, कारवाही गरेको छ भने त्यसलाई भ्रष्टाचारको मुद्दा लगाउन पाउने भयो। सो बाहेकका पदाधिकारी हकमा मुद्दा लगाउने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दिएको छैन। त्यसैको हकमा सर्वोच्च अदालतले हामीलाई अन्तरिम आदेश जारी गरेको हो, त्यो अन्तरिम आदेशलाई हामी सम्मान गर्छौँ, पालना गर्छौँ।
अब सँगै अनियमित गर्ने व्यक्तिहरू चाहिँ कारवाहीको दायरामा आउनुपर्छ, यो सबैको मान्यता पनि हो, तर नेपालको सन्दर्भमा अघि यहाँले उठाउनु भयो कर दाखिलाको सन्दर्भमा पनि, अब थोरै थोरै रकम विभिन्न हिसाबले त्यहाँ छुटपुट भएको हुनसक्छ, अब त्यो हिसाबमा पनि कर दाखिला नगरेको देखिने भयो, त्यो एक ठाउँमा छँदैछ। अब कतिपयले चाहिँ सामान्य अवस्थामा काम गरिरहेका, अनियमित नगरिकन काम गरिरहेका व्यक्तिहरू पनि छन्, उनीहरूले चाहिँ हामीले अनाग दुःख पायौं, अब यो सोर्स चाहिँ कहाँ खोज्ने, कसरी खोज्ने भनेर दौड़ादौड़ गरेको पनि हामीले देखेकै छौं। अब यो सन्दर्भमा भनौं न, अब अनियमित गर्ने काम व्यक्तिहरूले चाहिँ सजाय भोग्नुपर्छ, उनीहरू चाहिँ दोषी देखिन्छन् नै, तर अब सामान्य अवस्थामा काम गरिरहेका यी व्यक्तिहरूले पनि अनागमा दुःख पाए, अब यो सन्दर्भलाई चाहिँ आयोगले कसरी लिएको छ, बेकार यो अन्य निकायहरूमा हामीले विवरण पेश गरेकै थियौं यसअघि भनेर उहाँहरूको धारणा पनि हामीले सुन्ने गरेका छौं कि।
अब यसोमा के छ भने, पहिले बालवाला पदाधिकारीहरूले अथवा राज्य पदाधिकारीहरूले एकपल्ट बहाली गरिसकेपछि संवैधानिक जिम्मेवारी ग्रहण गरे बित्तिकै सम्पत्ति अनुसम्पत्ति विवरण दाखिल गर्नुपर्छ भन्ने कानुनी व्यवस्था छ। त्यो व्यवस्था अनुसार फारम बुझाएको हुन्छ, तर त्यो फारममा के हुन्छ भनेदेखि प्रमाण कागजातहरू राखिएका हुँदैनन्। किनभने सम्पत्तिको पैतृक हो भने पैतृक भनेर सम्पत्तिको स्रोत देखाउनु पर्यो, निजी आर्जन हो भने निजी आर्जन हो भनेर देखाउनु पर्यो है, त्यो आर्जनको स्रोत त्यहाँ पुष्टि हुँदैन देखाइँदैन। अब यो अहिले हामीले जो फारममा भर्न लगाएका छौँ हामीले सम्पत्तिको स्रोत पनि मागेका छौँ, पैतृक हो भने पैतृकको विवरण देखाइदिए पुगिहाल्यो, यो पैतृक हो भनेर कागजात देखाइदिए भइहाल्यो, जस्तो पिताजीको नामबाट पुत्रको नाममा या उसले फारम भर्नेको नाममा आएको छ भनेदेखि उसले बुवाको नामको पुर्जा देखाइदिए त भइहाल्यो हो कि, जग्गा किनेको छ जग्गा किनेको राजीनामा देखा प्रतिलिपि देखाइदिए भइहाल्यो, बिक्री गर्यो बिक्रीको लिखत देखाइदिए भइहाल्यो, या तलबी आय या अन्य आय छ त्यो देखाइदिए भइहाल्यो। अब यहाँले भन्नुभयो नि कागजातहरू सङ्कलन गर्न गाह्रो भयो, यो गुनासो आयो भन्ने हकमा मैले अघि नै निवेदन गरेँ, यो आग लागेको कारणले केही कागजातहरू कठिनाइहरू भएको छ। अब सबै कुराहरूलाई हामीले कानुन त मैले अघि पनि निवेदन गरेँ, हामी न्यायकर्मी पनि भएको हुनाले कानुन पनि हेर्छौँ न्याय पनि हेर्छौँ, न्याय गर्दाखेरि विवेक पनि एप्लाई गर्छौँ, विवेक सम्म ठुलो कुराहरू हो र त्यो कतिसम्म यो यसको नियत ठिकसँग दाखिल भएको छ, कसको बदनियत छ, बदनियत छ भने त्यो पक्कै पर्छ, होइन नियत छ सानोतिनो त्रुटि छ भनेदेखि त्यो एक्सक्युज मैले एउटा क्षमायोग्य पनि हुन्छ, त्यो बिग्री विचारणीय छ। ती कुराहरूको साङ्गो पाङ्गो रूपमा हेरेर दाखिल गर्नुपर्ने हुन्छ, रिपोर्ट दिनुपर्ने हुन्छ।
अब यो विवरण बुझाउने समय त सकिसकेको छ, अब यो सकिँदासम्म कतिपय व्यक्तिले नबुझाएको पनि हुन सक्छ होइन, अब यो 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 सन्दर्भमा चाहिँ के गर्नुहुन्छ यहाँहरू?
अब विवरण अब दुई दिन बाँकी छ विवरण बुझाउनलाई, आज
दुई दिन बाँकी छ, हजुर
दुई दिन बाँकी छ है, अब जति विवरण आउँछ त्यो आउँछ, विवरण आउने हकमा चाहिँ अब अरू अन्य उजुरीहरू के छ तिनीहरूको हकमा त्यसो हकमा हामी सम्बन्धित डकुमेन्टहरू पनि सङ्कलन गरेर अनि सरकारलाई रिपोर्ट पेस गर्छौँ, प्रतिवेदन पेस गर्छौँ।
भनेपछि यहाँहरूले जुन समय पाउनु भएको छ त्यो समयभित्रै यहाँहरूले चाहिँ आफ्नो काम चाहिँ सम्पन्न गर्नुहुन्छ भन्ने आशा गर्न सकिन्छ कि यो समय अझै सरकारलाई?
हामी प्रयास गर्छौँ, हजुर हामी प्रयास गर्छौँ, हामीलाई एक वर्षको म्यान्डेट दिएको छ, कार्यादेश दिएको छ, तर अब यो के छ भने हाम्रो जनशक्ति जो हामीलाई एकदम लिमिटेड छ, एकदम कम छ, र हामीले जनशक्तिहरू मागेका छौँ सरकारबाट उपलब्ध होला भन्ने हामीले आशा पनि गरेका छौँ। अब कति कुराहरू हिसाब पनि गर्नुपर्ने हुन्छ, लेखाको सम्बन्धी कामहरू पनि कुद्नु हुन्छ, अब कानुन सम्बन्धी कुराहरू, न्याय भूमि सम्बन्धी कुराहरू र कर सम्बन्धी कुराहरू हेर्ने हामीसँग जनशक्तिहरू केही साथीहरू छौँ, हामीहरू हामीले हेरिहाल्छौँ, तर लेखा सम्बन्धी कुराहरू हेर्ने सबै काम अडिट गरेर जस्तो गरेर सबैले हेर्न त हामी न्यायाधीशले मात्रै, हामीले पाँचजना मात्रै जाँदैनौँ, हामीलाई जनशक्ति त चाहिन्छ, जनशक्ति चाहिन्छ भनेर हामीले नेपाल सरकार छ हामीले अनुरोध गरिसकेका छौँ, प्रधानमन्त्रीको संसदीय सचिवालयमा कार्यालयमा हामीले पेस गरिसकेका छौँ, मुख्य सचिवज्यूसँग हामीले निवेदन रिक्वेस्ट गरिसकेका छौँ, त्यो उहाँले प्राप्त होला र समयमा हामी प्रयास गर्छौँ। अब प्रसङ्गले सकिएन छ, टेक्निकल कुराहरू हो, हतार गरेर हुँदैन, हतारको कामलाई पारो हुन्छ फेरि, हतार गरेर त हुँदैन, अब फेरि जथावि हामीले रिपोर्ट पेस गर्ने पनि हुँदैन, हामीले त कानुन र न्यायलाई ठान्ने पनि हुँदैन, त्यो आधारमा हामीले रिपोर्ट पेस गर्नलाई समयले पुगेन छ भनेदेखि हामी समय नाग्दछौँ।
अब यहाँहरूलाई अन्य निकायहरूको पनि सहयोग चाहिन्छ यो छानबिनको सन्दर्भमा, अब ती निकायहरूबाट सहयोग कतिको पाउने अपेक्षा गर्नुभएको छ यहाँहरूले कति सम्भव?
अहिले अहिलेसम्म हामीलाई सहयोग सबैतिर सहयोग प्राप्त भएको छ, म तपाईँलाई एउटा निवेदन गरौँ, अब हामीलाई के अरे माने सबै पदाधिकारीहरूको नामावली सङ्कलन गर्न पनि गाह्रो परेको थियो, संसद सचिवालयबाट किनभने आग लागि भएको छ, त्यहाँ सिंहदरबारमा पनि आग लागि भएको छ, सर्वोच्च अदालतमा आग लागि भएको छ, हेर्नुहोस् मार्फत कार्यालयमा आग लागि भएको छ, सबैको नामावली प्राप्त गर्न पनि हामीलाई धेरै गाह्रो भएको थियो, तर मैले एकबारको एउटा आयोगले आयोग अध्यक्षको नाताले मैले धेरै ठाउँबाट चाहे राष्ट्र सभा होस्, चाहे यहाँ के रेडियो नेपाल बढी होस्, चाहे यो निर्वाचन आयोगबाट होस् या विभिन्न निकायहरूबाट सरकारी अब प्रधानमन्त्रीको कार्यालयबाट सरकारी मन्त्रालयहरूबाट निकायहरूबाट संसद सचिवालयहरूबाट हामीले बराबर भेटघाट गरेर रिक्वेस्ट गरेर हामीले विवरण सङ्कलन गर्यौँ, नामावली सङ्कलन गर्यौँ र त्यस अनुसार हामीले राजनीतिक पदाधिकारीहरूलाई त एसएमएस पनि पठायौँ, नम्बर खोजेर कतै मोबाइल नम्बर खोजेर एसएमएस पनि गरेर पठायौँ हामीले र त्यो पठाए अनुसारको सूचना उहाँहरूले दाखिल पाइसक्नु भएको छ। अब सार्वजनिक सूचना पनि जारी गरेको छ, अब उहाँले दाखिल गर्नुहुन्छ भने हाम्रो अपेक्षा छ, अब दाखिल गर्नु भएन भने त्यही अनुसारको रिपोर्ट पेस हुन्छ, हाम्रो काम त त्यो थानेर रिपोर्ट दिने नै हो।
हुन्छ त अध्यक्षज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीसँग। यो विशेष गरी आयोगले अहिले गरिरहेका कामहरू, विवरण संकलनको संकलनदेखि लिएर अब संकलन पछिको जाँचबुझ चाहिँ कसरी अगाडि बढ़ाउँछ आयोगले भन्ने सन्दर्भमा विवरण बुझाउने दिन अब दुई दिन मात्र रहेको छ। विशेष गरी 2062-63 सालदेखि 82-83 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण छानबिन गर्न यो आयोगलाई कार्यादेश दिएको छ र आजको अन्तर्संवादमा हामी यही आयोगको गतिविधिमा केन्द्रित रहेर कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।